यो रेडियो नेपाल हो। बिहान 10 बजेको समाचारमा स्वागत छ। म निर्मला ठकुराठी। आगामी माघ 9 गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आज मनोनयन पत्र दर्ता हुँदैछ। आज बिहान 10 देखि अपराह्न 3 बजेसम्म मनोनयन दर्ताको समय तोकिएको निर्वाचन आयोगले जनाएको छ। उम्मेद्वारले मनोनयन पत्र दर्ताका लागि प्रस्तावक र समर्थकको नाम, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक बहुचर पेश गर्नुपर्ने आयोगले जनाएको छ। निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भइसकेको छ। 59 सदस्यीय राष्ट्रिय सभाका 19 जनाको आगामी फागुन 20 गते पदावधि सकिँदैछ। राष्ट्रिय सभाको माघ 9 गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले हिजो उम्मेद्वारको टुंगो लगाएको छ। प्रदेश नम्बर 1 बाट निरबहादुर विश्वकर्मा, मीना पुलामी मगर, राजेन्द्र घिमिरे, प्रदेश नम्बर 2 बाट नगिना यादव, भोला पंजियार, प्रदेश नम्बर 3 बाट हरिशरण श्रेष्ठ, छली कुमारी शर्मा उपाध्यायलाई उम्मेद्वार चयन गरेको नेपाली कांग्रेसले जनाएको छ। यसै गरी गण्डकी प्रदेशबाट सूर्यप्रसाद रेग्मी, विमला गौचन, प्रदेश नम्बर 5 बाट बालकृष्ण पाण्डे, गिरिजा नेउपाने, मेराज हलवाई, कर्णाली प्रदेशबाट डिल्लीराम पाठक, सावित्री पौडेल र सुदूरपश्चिम प्रदेशबाट प्रताप ठगुन्ना, तुलसी देवकोटा चयन हुनुभएको छ। कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर 2 समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने सहमति गरेको छ। सहमति अनुसार प्रदेश नम्बर 2 हुने 4 सदस्य पदको निर्वाचनमा कांग्रेस र समाजवादी पार्टीले 2-2 पदमा उम्मेद्वारी दिनेछन्। मेची महाकाली विद्युतीय रेलमार्ग अन्तर्गत निजगढ़ हेटौडा भरतपुर सड़क खण्डको विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माणको सम्झौता भएको छ। रेल विभाग र परामर्शदाता युसिन वार्सिल, सीआरईसी, एफबीसी, जेभीबीच हालै डीपीआर सम्झौता भएको हो। 15 महिनाभित्रमा डीपीआर सम्पन्न गर्ने गरी परामर्शदातासँग सम्झौता गरिएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो। वहाँले डीपीआर शुरू गर्नु पूर्व परामर्शदातालाई 1 महिनाको मोबिलाइजेशनको समय दिइएको बताउनुभयो। परामर्शदाताले 2077 वैशाखसम्ममा डीपीआर निर्माण गरी विभागलाई हस्तान्तरण गर्ने सहमति भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको दमकमा गैराती भएको सवारी दुर्घटनामा परि 2 जनाको मृत्यु भएको छ। 3 जना घाइते भएका छन्। दमक 9 स्थित क्याम्पस मोडमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको अटो रिक्सालाई विपरीत दिशाबाट आइरहेको भारतीय नम्बरको ट्रकले ठक्कर दिँदा अटो रिक्साका चालक सहित 2 जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा दमक नगरपालिका 9 का अटो रिक्सा चालक हरिबहादुर जेल रहेका छन् भने अर्का मृतकको पहिचान खुल्न सकेको छैन। दुर्घटनामा अटो रिक्सामा सवार 3 जना घाइतेको स्थानीय लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय राज पण्डितले जानकारी दिनुभयो। जापानले झण्डै 2000 बढ़ी नेपाली कामदार लैजाने तयारी गरेको छ। जापान फाउण्डेशनले यही जनवरीमा 1000 र आगामी मार्चमा 1300 नेपाली कामदार लैजाने तयारी थालेको छ। फाउण्डेशनले एक सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको हो। गत चैत्रमा नेपाल र जापान बीच कामदार लैजाने सम्बन्धी समझदारी भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14## गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सरकारले भोजपुर जिल्लाका विभिन्न स्थानलाई जड़ीबुटीको पकेट क्षेत्र तोकेर प्रोत्साहन गर्न थालेपछि भोजपुरका कृषकहरू जड़ीबुटी खेतीतर्फ आकर्षित भएका छन्। वन कार्यालयले जड़ीबुटी खेतीका लागि आवश्यक प्राविधिक तथा आर्थिक सहयोग गर्न थालेपछि किसानमा जड़ीबुटी खेतीतर्फ आकर्षण बढ़ेको हो। भोजपुरको माथिल्लो भेगमा सतुवा, चिराइतो, लोडसल्ला लगायतका जड़ीबुटी उत्पादन हुन्छ भने तल्लो भेगमा टिम्बुर तेजपत्ता लगायतका जड़ीबुटी उत्पादन हुने गर्दछ। जड़ीबुटी खेती गर्ने कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले अनुदानको व्यवस्था समेत गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिका अथवा अमेरिकी जनतालाई असर पर्ने गरी कुनै आक्रमण गरेमा त्यसको प्रत्युत्तरमा अमेरिकाले इरानको 52 स्थानमा कड़ा आक्रमण गर्ने चेतावनी दिनुभएको छ। गत शुक्रबार अमेरिकी हवाई आक्रमणमा इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको मृत्यु भए यता दुई देशबीचको सम्बन्ध तनावग्रस्त भएको छ। र इण्डोनेशियाको राजधानी जाकार्तामा बाढ़ी र पहिरोबाट मृत्यु हुनेको संख्या 53 पुगेको छ। अंग्रेजी नयाँ वर्षको पूर्व संध्यामा जाकार्तामा आएको मुसलधारे वर्षाका कारण बढ़ेका नदी तथा खोलाहरूको पानी जाकार्ताका होचा भागहरू रहेका बस्तीमा छिरेका कारण राजधानी जलमग्न बनेको थियो। वर्षाका कारण जाकार्ता वरपरका क्षेत्रमा पहिरोहरू समेत गएका छन्। इण्डोनेशियाको राष्ट्रिय विपद व्यवस्थापन निकायका प्रवक्ताका अनुसार वर्षापछि 81 बस्तीहरू जलमग्न हुँदा नदीको किनार क्षेत्रका बासिन्दा डुबेर वा बिजुलीको झड्का लागि मृत्यु भएका हुन्। राष्ट्रिय विपद व्यवस्थापन निकायले पछिल्लो तथ्याङ्कमा बाढ़ीका कारण विस्थापित व्यक्तिको संख्या 173,064 रहेको जनाएको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। अर्को समाचार 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।